بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات، آج 31 مارچ ہے اور آج کے دن لاہور میں شاہ حسین کی یاد میں ایک میلہ لگایا جاتا ہے۔ شاہ حسین اصل میں شیر شاہ سوری کے زمانے میں پیدا ہوئے ہیں، ان کی اصل تاریخ پیدائش تو کہیں ملتی نہیں ہے، لیکن ایئر آف برتھ ان کا 1538 ہے، 1538 سے 1599 تک کا زمانہ ہے ان کا۔ 1538 میں پیدائش اور 1599 میں ان کی ڈیتھ ہوئی، اور شیر شاہ سوری کا زمانہ 1540 سے لے کے 1545 تک کا ہے، اور اس کے بعد پھر 1545 میں دوبارہ ہمایوں آ گئے، اور اکبر ان کی ڈیتھ کے فوراً بعد اکبر اعظم تخت پہ بیٹھے۔ تو یوں شاہ حسین نے شیر شاہ سوری اور اکبر اعظم کا زمانہ دیکھا ہے۔ صوفی اکرام میں ایک سیگمنٹ ایسا ہے جسے ملامتی فرقہ بھی کہا جاتا ہے، وہ لوگ اپنے آپ کو بہت کمتر اور بہت ہی گئے گزرے انسان ظاہر کرتے ہیں، اپنے آپ کو ملامت کرتے رہتے ہیں، اسی نسبت سے اس فرقے کا نام ملامتی فرقہ پڑا۔ تو شاہ حسین کا تعلق اسی سیگمنٹ آف صوفی سے ہے۔ ان کے ایک اور ان کا اعزاز یہ ہے کہ صوفی شاعری میں انہوں نے ایک نئی جہت انٹروڈیوس کرائی، وہ ہے کافی۔ صوفی شاعری میں کافی کے بانی شاہ حسین ہیں۔ انہیں اتفاق ہوا 2 مرتبہ کہ یہ ایسے صوفی اکرام کے پاس چلے گئے جو بہت ہی نامور لوگ تھے اپنے وقت کے، لیکن دونوں ہی مرتبہ وہاں سے چلے آئے۔ جس زمانے میں یہ علم تفسیر کے حصول کے لیے ایک بزرگ کی خدمت میں بیٹھا کرتے تھے، تو علم تفسیر پڑھتے پڑھتے انہوں نے کہہ کے لگانے شروع کیے اور وہاں سے دوڑ گئے، اور پھر ان پر کچھ ایسی کیفیت طاری ہوئی کہ یہ سرخ رنگ کے کپڑے پہن کے رقص کیا کرتے تھے۔ یہ کیفیت ان پر ایک لمبے عرصے تک طاری رہی، اور اسی کیفیت کی وجہ سے حصول علم کا سلسلہ منقطع ہو گیا ان پر۔ رفتہ رفتہ وہ خبر ان بزرگ تک پہنچی جن سے علم تفسیر حاصل کر رہے تھے، تو وہ خود چل کر لاہور آئے اور آ کے ان کی سرزنش کی، اور جس کا ان پر اثر بھی ہوا، یہ دوبارہ حصول علم میں لگ گئے۔ تو ایک دن قرآن پاک پڑھتے پڑھتے ایک سورہ پہ پہنچے تو پھر وہی کیفیت طاری ہو گئی، ایک آیت پڑھتے پڑھتے اور یہ کہہ کے لگاتے ہوئے مسجد سے بھاگ گئے۔ تو ان کے حصول علم کا سلسلہ پائے تکمیل تک نہیں پہنچا۔ روایات کے مطابق ان کے فادر ہندو سے مسلمان ہوئے تھے، اور ان کا اسلامی نام شیخ محمد عثمان ہوا، اور وہ حصول رزق کے لیے، روزگار کے حصول کے لیے کپڑا بننے کا کام کرتے تھے۔ اسلام زیادہ تر جنہوں نے قبول کیا ہے وہ ہندو ذات پات میں ورکنگ کلاس کے لوگ ہیں، نیچے کی سطح کے، زیادہ تر وہ مسلمان ہوئے جلدی۔ इनके फादर का भी ताल्लुक उसी वर्किंग क्लास से ही था, तो उसके असरात शाह हुसैन में थे, जिसकी वजह से एक ब्राह्मण लड़का था माधोलाल के नाम से, तो ये उसके इश्क में मुब्तला हो गए और वो बच्चा भी इनके इश्क में मुब्तला हो गया। मामला यहां तक आया कि इन दोनों का नाम एक ही हो गया, तो यूं ये माधोलाल हुसैन के नाम से जाने लगे। तो उसके बाद वो फिर इनका ये नाम ज्यादा राइज पा गया, माधोलाल हुसैन। तो शालीमार का मेला जो लगता है वो माधोलाल हुसैन का मेला कहलाता है। जो माधोलाल हैं इनके चेले, उनका मजार भी इनके मजार के साथ ही है एक ही जगह। ओरिजिनली तो शाह हुसैन को दफन किया गया था शाहदरा में, लेकिन 13-14 साल के बाद वहां से इन्हें निकाल कर इनकी मौजूदा जगह पर तस्फीन कर दी गई। यूं अब ये यही आराम फरमा रहे हैं। इनका सबसे बड़ा काम यही है जो मैंने अर्ज किया कि इन्होंने सूफी शायरी में एक नई सिनफ इंट्रोड्यूस कराई काफी के नाम से, और शाह हुसैन की काफियां बहुत मशहूर हैं। शाह हुसैन साहब की छोटी सी हिस्ट्री है, तो मुझे ख्याल ये आया कि आज चूंकि उनकी याद में मेला लगा है, तो आई एम श्योर कि आप हजरात पहले से ये सब जानते हैं, बल्कि इससे कहीं ज़्यादा जानते हैं, लेकिन मेरे दिल में आई कि मैं आज आपको थोड़ा सा ये अर्ज करता हूँ। कि किसी साहब ने लिखा है कि मेरे बारे में कि आपने एक लेक्चर में कहा कि तकवा हासिल करने की एक घाटी यह है कि इंसान जिल्लत को इज्जत पर तरजीह दे। बराए करम इसको एलेबरेट कर दीजिए, मुझे नहीं मालूम कि ये किस कॉन्टेक्स्ट में क्या जुमला मैंने कहा। ये जब तक कि इसका कॉन्टेक्स्ट मालूम ना हो इस पर मैं कुछ कह नहीं पाऊंगा। अगर सिर्फ इतने ही चीज को देखा जाए जितना कोट किया है कि तकवा हासिल करने की घाटी यह है कि इंसान जिल्लत को इज्जत पर तरजीह दे, तो ये तो बिल्कुल ही गलत बात है, ये किया नहीं जा सकता। लेकिन कॉन्टेक्स्ट, चूंकि शायद लोगों का ये ख्याल हो कि मैं लेक्चर रटे रटाए लेक्चर देता हूं, इसलिए मुझे एक एक चीज जबानी याद है, तो सूरत हाल ये है कि मैंने आज तक जहां भी गुफ्तगू की, वो टेलीविजन था या रेडियो था या वैसे अगर किसी महफिल में मैं इनवाइट किया गया कुछ कहने के लिए, और यहां जो मैं इतवार की रोज आके बैठता हूं, तो कभी किसी किस्म का न तो ये सोच कर आया कि आज फलां चीज पर बात करूंगा, न कोई तैयारी की, न कोई रटा रटाया हो, तो जो दिमाग में आया कहना शुरू कर दिया। इसलिए मुझे याद नहीं होता कि मैंने कहा क्या है। अगर ये कोट कर देते हैं साहब के लेक्चर नंबर क्या है, तो मैं फिर उसकी वजाहत कर देता आपसे। मैं कोशिश करूंगा कि नेक्स्ट संडे इसकी वजाहत कर दूं, मैं ये लेक्चर देख लूं कि वो किस कॉन्टेक्स्ट में बात हो रही थी। गालबन ये कहीं इस धोखे में ये बात हो रही है, हजरत अली करम वजहों ने एक बात फरमाई थी कि जहमत उठाना जिल्लत उठाने से कहीं बेहतर है। इंसान बजाय इसके कि जहमत से बचने के लिए बैठा रहे और उसके नतीजे में उसे जिल्लत मिले, उससे ये कहीं बेहतर है कि आदमी जहमत उठा ले और उस जिल्लत से बच जाए। कहीं ऐसा तो नहीं कि वो कन्फ्यूजन उस कोटेशन पर हो रहा है। किसी साहब का सवाल है कि सेल्फ कॉन्फिडेंस के लिए सूरह बकरा का कौन सा रुकू और कितनी मरतबा पढ़ा जाए। नीज ये भी फरमा दें कि इसे पढ़ने के लिए इजाज़त ज़रूरी है। इसका एक सीधा सा जवाब ये है कि भाई ये तो मैन टू मैन वेरी कर जाएगी बात। मुझे नहीं मालूम ये कौन साहब है। अगर इन्होंने अपना नाम लिख दिया होता तो मैं उस नाम की रेफरेंस से ही बता देता कि सूरह बकरा का कौन सा रुकू पढ़ लें या सूरह बकरा या किसी और सूरह की कौन सी आयत पढ़ लें तो सेल्फ कॉन्फिडेंस डेवलप हो जाएगा। क्योंकि नाम भी तहरीर नहीं इसलिए मैं इस सिलसिले में कुछ कह नहीं पाऊंगा। हैविंग सेड दैट, मैं एक बार फिर गुजारिश कर रहा हूं कि हम सब का जोर तमाम तर इस पर है। खुद मैं भी यही करता हूं। आप लोगों को शायद मालूम नहीं कि मैं अक्सर बेशतर पाया जाता हूं मुख्तलिफ पीर साहबान के हजूर और मुख्तलिफ फकीरों के पास। तो आप तो बहुत बड़े मसले लेके जाते हैं वहां, मैं छोटे छोटे से मसले लेके जाता हूं। तो मेरा प्रॉब्लम यह है कि मुझे कार का दरवाजा खोलने के लिए अपनी की पर चाबी पर एक बटन दबाना पड़ता है, तो मेरे लिए बड़ा तकलीफ देह है। तो मैं अक्सर बेशतर पीरों के पास जाता हूं कि साहब मुझे कार का दरवाजा खोलने के लिए चाबी पर वो जो एक बटन लगा है वो ना दबाना पड़े, बस एक वजीफा पढ़ लूं और वो खुद ब खुद बटन दब जाया करे। तो अल्लाह का शुक्र है एक से एक पहुंचे हुए बुजुर्ग हैं। तो अब वो बटन जिसको दबाने में मुझे 5 सेकंड लगते हैं उसकी जहमत से मैं बच गया हूं। 1.5 घंटे का रोज वजीफा पढ़ता हूं, दरवाजा खुल जाता है। तो 5 सेकंड की मेहनत नहीं करनी पड़ती मुझे। इसी तरह बाल बनाने के लिए मैं वजीफा 2 घंटे सुबह पढ़ता हूं तो बाल बन जाते हैं मेरे, तो अल्हम्दुलिल्लाह मेरे 15 सेकंड बच गए। ये सब ऐसे मसाइल लेके मैं जा रहा हूं। तो अभी मैं एक आजकल किसी पहुंचे हुए फकीर की तलाश में हूं कि मुझे इतवार को यहां आके जो 1 घंटा बोलना पड़ता है, मैं घर पर वजीफा पढ़ना शुरू कर दूं और आपको लेक्चर की आवाज यहां सुनाई दे जाए खुद ब खुद, तो मेरी जान बच जाएगी, ये जहमत भी नहीं करनी पड़ेगी। मैं ऐसे मसाइल लेके जा रहा हूं। तो आप तो बड़े अच्छे लोग हैं कि बड़े मसले पे परेशान होते हैं। भाइयों, कभी इस चीज पे गौर फरमा लें आप, कुरान पाक की कोई एक आयत निकाल लीजिए कहीं जहां ये लिखा हो कि ए ईमान वालों, कोई काम करने की बजाय वजीफा पढ़ लो तो तुम्हारे काम हो जाया करेंगे। ए ईमान वालों, तुम कोई भी दुनियावी काम में कोशिश करने की बजाय तस्बीह फेर लिया करो तो तुम्हारे काम हो जाएंगे, कहीं नहीं लिखा भाई। कुरान पाक में कहीं एक लफ्ज नहीं है। वहां अगर तलकीन है इंसान को तो इस बात की है कि नेक अमाल करने के लिए इंसान को अपने नफ्स से जंग लड़ना है, अपने नफ्स की ख्वाहिशात को खत्म करना है। रब ताला ने दुनिया की कामयाबी को मशरूत कर दिया है कोशिशों से, वज़ाइफ और तस्बीहात से मशरूत नहीं किया। कुरान में तो यह भी नहीं कहीं लिखा कि इंसान को वही कुछ मिलता है जिसके लिए वह दुआ करता है। कुरान में तो क्लियरली ये कहा गया कि इंसान को वही कुछ मिलता है जिसके लिए वो कोशिश करता है। ये दुनिया आलमुल असबाब है, यहां हर चीज का एक सबब होता है, हत्ता कि मौत का भी सबब है। दुनिया के काम कोशिशों से होंगे, हां कोशिशों को सपोर्ट जरूर करती है दुआ, कि कोशिश करने के बाद रब ताला से ये दुआ कर दी जाए कि या अल्लाह मैंने अपनी सी पूरी कोशिश कर ली, अब तू इसमें बरकत दे दे और इसके बेहतर नताइज हमें अता फरमा दे। कोशिश शुरू करने से पहले अल्लाह के हजूर ये दुआ कर ली जाए कि या अल्लाह मैं कमजोर हूं, मैं ये कोशिश करने लगा हूं तो मुझे तौफीक बख्श कि मैं बेहतरीन कोशिश कर लूं। तो दोनों दुआएं, कोशिश से पहले और कोशिश के बाद की दुआएं हैं ही कोशिश के बारे में। तो कोशिश हम पर फर्ज है, हमें वही कुछ मिलेगा जिसके लिए हम कोशिश करेंगे। इन तस्बीहात वज़ाइफ से दुनियावी मामलात को हम हल न करें, यह बेअमली की राह है, काहली की राह है। और याद रखिए, रब ताला को काहिल लोग पसंद नहीं हैं। हम हर काम में जो वजीफे और तस्बीहात ढूंढते फिरते हैं, ये हमें उस राह पर ले जाएंगे जहां हम अल्लाह के पसंदीदा नहीं रहेंगे, हम काहली और सुस्ती की राह पर चले जाएंगे। अल्लाह ताला उन लोगों को पसंद करता है जो मुजाहिदों की तरह हर वक्त अमल पर कमर बस्ता रहते हैं। अमल की राह हमें पकड़नी चाहिए अगर हम उस मकाम को पहुंचना चाहते हैं जिस मकाम पर हमारे असलाफ 1400 साल पहले पहुंचे थे। हमारा वो अरूज जो 1400 साल पहले था, याद रखिए कि वो तस्बीहात और वज़ाइफ का मरहून मिन्नत नहीं था, वो हमारे असलाफ की मेहनत और कोशिशों के नतीजे में अरूज हमें हासिल हुआ था। रब ताला ने जरूर मदद की थी। अल्लाह ताला किसी की मेहनत अपने जिम्मे नहीं रखता, उस मेहनत का फल देता है। तो हमारे असलाफ ने हर तरह की जानी माली जिस्मानी कुर्बानी की थी, कोशिश की थी, उसके नतीजे में हमें अल्लाह ने अरूज अता फरमा दिया था। अगर हम जिंदगी में कामयाबी चाहते हैं तो वज़ाइफ और तस्बीहात के पीछे न भागें। हम वज़ाइफ, तस्बीहात, जिक्र अज़कार, मुजाहिदे, रियाजतें बहुत अच्छी चीजें, लेकिन किस लिए? सिर्फ अपने रब को पुकारने के लिए, अपने रब की इबादत करने के लिए, और उससे कोई गर्ज वाबस्ता न करें। हम हमारी इबादत बेगर्ज और बेलॉस हो, सिर्फ इसलिए हो कि हमारा रब लायक इबादत है। हमारी उन इबादात के नतीजे में रब जो चाहे सलूक कर ले हमारे साथ, वो मालिक है, हमारा आका है। लेकिन हमारी इबादत इजहार तशक्कुर भी है और उसकी अजमत का इकरार भी है। उसका मकसद यही होना चाहिए कि हम शुक्रगुजारी भी कर रहे हों और उसका इकरार भी कर रहे हों कि तू लायक इबादत है, तू इतना अजीम है कि तेरी इबादत की जानी चाहिए, उससे कोई गर्ज वाबस्ता ना हम करें। ये जो हम वज़ाइफ पढ़ते हैं, ये तो अल्लाह के साथ हम कमर्शियल ट्रांजेक्शन में जाते हैं, ये कारोबारी सौदे हैं जो हम रब के साथ करते हैं कि हम तेरा जिक्र करेंगे, तू हमारा ये काम कर दे, और जहां वो काम हो गया हमने रब को भुला दिया। इन चीजों से दूर रहिए। लेकिन ये जिन साहब का भी सवाल है सेल्फ कॉन्फिडेंस के बारे में, अगर ये अपना नाम लिख देते तो मैं इनको अभी इसी वक्त बता देता कि
आई एम नाउ टोटली कंफ्यूज्ड। आपने बहुत बड़ी बात की कि आपको पहुंचे हुए फकीर की तलाश है। प्लीज 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 वो मुझे भी बता दें। मैं सूरह बकरा को बहुत दफा पढ़ा, उसको उसकी तफसीर भी पढ़ी, और मुझे आपने ये इल्मे तफसीर को किस तरह अपनी स्टांस में, अपने एक्शंस में, अपनी थॉट्स में, अपने पैशंस में मैंने डेवलप करना है। मैंने उसमें यही पढ़ा, तौहीद, नमाज, रोजा, जकात, हज, ऑल दीज थिंग्स, लेकिन आई एम स्टिल सेल्फिश, नॉट सेल्फलेस, आई कैन नॉट प्रैक्टिस दैट। मेरी मदर इन लॉ ने मुझे एक बड़े पाए के पीर के पास भेजा, वो बहुत मशहूर, बहुत वो तारीफ करती रही मेरी सारी फैमिली, लेकिन आई एम टोटली कन्फ्यूज एंड कोलैप्स्ड। कैन यू प्लीज गाइड मी हाउ टू हैव एक्सेस टू दैट पहुंचे हुए फकीर, जिसकी वजह से मैं अपनी थॉट्स में, अपने रिएक्शंस में, अपने एक्शंस में, अपने पैशंस में तब्दीली लाऊं, और ये चीजें नमाज, ज़कात, हर चीज मेरी पर्सनैलिटी में जाहिर होनी चाहिए। काइंडली गाइड मी हाउ टू अंडरस्टैंड इल्मे तफसीर एंड हाउ टू हैव एक्सेस दैट पहुंचा हुआ फकीर। आई विल बी ओब्लाइज टू यू, थैंक यू वेरी मच।
मैं आपके इस सवाल का जवाब अभी अर्ज कर देता हूं, लेकिन चूंकि इन साहब के सवाल में जवाब दे रहा था, इसको मैं खत्म कर लूं। इन साहब का दूसरा सवाल यह है कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम से हम सच्ची मोहब्बत कैसे पैदा करें कि उनकी जात से इश्क हो जाए। ایک تو آپ صلی اللہ علیہ وسلم کی عملی حیات طیبہ، اس کو ہم توجہ اور باریکی کے ساتھ بار بار پڑھیں. جب ہم توجہ اور باریکی کے ساتھ بار بار پڑھیں گے تو آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ کے بہت ہی خوبصورت پہلو ہمارے سامنے آنے لگیں گے. جب آپ صلی اللہ علیہ وسلم کی عملی حیات طیبہ کے وہ خوبصورت پہلو ہمارے سامنے آئیں گے تو لا محالہ ہمارے دل میں آپ صلی اللہ علیہ وسلم کے لیے عقیدت اور محبت پیدا ہوگی. دوسری چیز یہ ہے کہ ہم کثرت سے درود شریف پڑھیں، اس سے محبت پیدا ہوگی. انہیں صاحب نے تیسرا سوال کیا ہے کہ جو نماز جمعہ اور اتوار کو صبح 9 سے 10 بجے کے درمیان پڑھی جاتی ہے، اس میں 175 مرتبہ سورہ اخلاص پڑھنی ہوتی ہے، اس کی فضیلت کیا ہے؟ صاحب اس میں چھوٹی سی ایک کریکشن کر لیجئے کہ 9 اور 10 بجے کے درمیان جمعہ کے روز، وہ آپ نے صحیح لکھا کہ 1 مرتبہ سورہ فاتحہ اور 100 مرتبہ سورہ اخلاص پڑھی جاتی ہے، لیکن اتوار کے روز آپ نے تعداد میں تھوڑی سی شاید آپ سے سہمن لکھا گیا. یہ 75 ٹائمز نہیں ہے، یہ 70 ٹائمز ہے. یہ 1 مرتبہ سورہ فاتحہ اور ہر رکعت میں اس کے بعد 70 مرتبہ سورہ اخلاص پڑھی جاتی ہے. اس کی فضیلت کے سلسلے میں میں صرف ایک بات عرض کر دیتا ہوں کہ یہ نماز انسان کو رب کے قریب لے جاتی ہے، اور میرے خیال میں اس کی یہی فضیلت سب سے بڑی فضیلت ہے کہ یہ قرب الہی کا ذریعہ بنتی ہے، انسان کو اللہ اپنے قریب کر لیتا ہے. انسان نے جو سوال کیا، یہ میں مثال کے طور پہ کہہ رہا تھا کہ میں کسی پہنچے ہوئے فقیر کی تلاش میں ہوں. الحمدللہ میری تلاش اسی دن ختم ہو گئی تھی جس دن میری ملاقات اپنے مرشد صاحب سے ہوئی تھی، اور پھر میں کبھی کسی کی تلاش میں نہیں رہا، اس لیے کہ جب اپنا آپ میں نے سرنڈر کر دیا وہاں تو پھر کوئی سوال ہی نہیں ہے کہ میں کسی اور کی طرف پلٹ کے دیکھوں. آج اگر جب میں ہائنڈ سائٹ میں دیکھتا ہوں تو میرے خیال میں ان جیسا مرشد ملنا بڑا محال ہے، شاید ہی کبھی کسی کو مل پائے. اس قدر مہربان اور اس قدر دیالو اور اس قدر پروٹیکٹیو مرشد کم از کم میری نظر سے کبھی نہیں گزرے. اگرچہ میرے مرشد صاحب نے کبھی اپنی زبان سے اپنے بارے میں مجھے یہ نہیں کہا کہ میں تمہارے لیے یہ کرتا ہوں تو میں تمہارے لیے یہ کرتا ہوں. میرے مرشد صاحب کے انتقال سے کوئی 1 مہینہ پہلے مجھے یکے بعد دیگرے غالباً 3 اولیاء کرام ایسے ملے جنہوں نے مجھے یہ کہا کہ آپ کے مرشد بڑے اچھے آدمی ہیں، بڑے عظیم آدمی ہیں. تو اس عظیم کی آگے جو انہوں نے وجہ بتائی وہ میں آپ سے شیئر کر لیتا ہوں. انہوں نے فرمایا کہ آپ کے مرشد اتنے عظیم انسان ہیں کہ اب ان کا جانے کا وقت آیا ہے تو اپنا سب کچھ آپ کے حوالے کر دیا، خالی ہاتھ جا رہے ہیں. اب یہ ان کی عظمت تھی، اور انہوں نے کبھی یہ مجھے نہیں جتایا کہ ایسی کوئی بات بھی ہے. یہ دوسرے اولیاء کرام کا کہنا تھا. تو ایسے مرشد کی موجودگی میں میں نہیں سمجھتا کہ مجھے کسی پہنچے ہوئے فقیر کی تلاش کبھی ہو سکتی ہے. آج میرے مرشد صاحب کو دنیا سے گئے 27 سال ہو گئے ہیں، لیکن مجھے کبھی ایسا محسوس نہیں ہوا کہ وہ دنیا سے چلے گئے ہیں. مجھے جہاں گائیڈنس چاہیے ہوتی ہے خود بخود میسر آ جاتی ہے. تو اس لیے وہ جو میں پہنچے ہوئے فقیر کی بات کر رہا تھا وہ عذرائے مثال تھی. باقی رہ گئی یہ بات کہ آپ نے سورہ بقرہ کی تفسیر بھی پڑھی ہے، اس کا ترجمہ بھی پڑھا ہے، एक चीज याद रखिए कि अगर जमीन का एक टुकड़ा हमें मैसर आ जाए और उस पर हम घर बनाना चाहें तो घर आसानी से बन जाएगा और कम अरसे में कम कॉस्ट पर बन जाएगा। लेकिन अगर बना बनाया घर हम ले लें तो उस मकान को अपने जरूरियात के मुताबिक ढालने में वक्त भी ज्यादा सर्फ होता है, मेहनत भी ज्यादा लगती है और रुपया पैसा भी ज्यादा लगता है। तो जब हम एक खास तर्ज जिंदगी के आदि हो गए होते हैं और फिर उस तर्ज जिंदगी को छोड़कर हम अल्लाह की बताई हुई राह इख्तियार करने लगते हैं, उसके लिए हमें मेहनत भी ज्यादा दरकार होती है, वक्त भी ज्यादा दरकार होता है और अखलास भी ज्यादा दरकार होता है। क्योंकि पुरानी जिंदगी, पुराना तर्ज हयात हमें अपनी तरफ खींचता रहता है। तो सूरह बकरा को बार बार पढ़िए, आपको किसी सच्चे और पहुंचे हुए फकीर की जरूरत नहीं है। हमारे यहां कुछ वजूहात की बिना पर हम कुरान को छोड़ गए, हम वर्द जिक्र अस्कार वज़ाइफ तस्बीह मुजाहिदे रियाजतें इनके पीछे जा रहे हैं। हम ये नहीं समझ पाते कि तमाम तस्बीहात वज़ाइफ का मंबा, उसका सोर्स कुरान है। तो बजाय इसके कि कुरान से एक छोटा सा हिस्सा लेके हम पढ़ें और हम ये समझें कि हम बहुत आगे चले गए, अगर हम कुरान पाक की तलावत करते रहें भले न समझें, हम तर्जुमा ना आए हमें, डजंट मैटर, इसके असरात हम पर मरतब होते हैं और वो हमारी बॉडी लैंग्वेज से भी जाहिर हो जाते हैं असरात, हमारे चेहरे से जाहिर होते हैं, हमारे अमाल से जाहिर होते हैं, वो असरात बड़े वसी होते हैं। तो बजाय इसके कि हम किसी एक सूरा को बार बार पढ़ें, ज्यादा मुनासिब यह है कि हम कुरान पाक को तरतीब से पढ़ना शुरू करें, अल्फ लाम मीम से और लफ्ज नास तक चले जाएं। जब कुरान पाक मुकम्मल हो जाए पढ़ने में तो हम उसका सवाब आप सल्लल्लाहु अलैहि वसल्लम के रूह मुबारक की खिदमत में बतौर हदिया पेश कर दें। यहां भी हम एक गलती करते हैं कि हम अपनी मासूमियत में, अनजाने में रब के हजूर ये कहते हैं कि यह हमने आप सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारक को बख्शा। आप सल्लल्लाहु अलैहि वसल्लम का मकाम इतना बुलंद है और हम इतने छोटे हैं उसके मुकाबले पर कि हम सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हदिया और नजराना पेश कर सकते हैं। तो जब भी हम अल्लाह के हजूर दुआ फरमाएं कि या अल्लाह, ये मैंने तेरा कलाम जो तलावत किया इसका सवाब तू आप सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारक की खिदमत में हमारी तरफ से बतौर नजराना पेश कर दे, तो हम कुरान पाक को अल्फ लाम मीम से शुरू करें और लफ्ज नास तक जब मुकम्मल कर लें तो अल्लाह के हजूर दुआ करें कि या अल्लाह, मैंने ये तेरा कलाम पाक जो तलावत किया, मैं इसका सवाब जनाब हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारक की खिदमत में पेश करता हूं, और फिर नए सिरे से उसे पढ़ना शुरू कर दीजिए। जब हम बार बार कुरान पाक की तलावत करते हैं तो उसके साथ हमारी रूह पर मरतब होंगे, हमारे जिस्म पर मरतब होंगे, हमारी आदात पर मरतब होंगे, हमारे रवैये टूवर्ड्स लाइफ उस पर मरतब हो जाएंगे। ये इस कुरान का मौजदा है। मैंने यहीं किसी नशिस्त में एक चीज अर्ज की थी कि जनाब इमाम अहमद बिन हम्बल बहुत बुलंद पाए के फकीह, आलिम, वली अल्लाह, दरवेश, इल्मे हदीस के माहिर, इस कदर बुलंद मकाम पर फायज होने के बावजूद आलम यह था कि एक रात जब ख्वाब में रब ताला ने उन्हें अपना दीदार कराया और पूछा कि अहमद क्या चाहिए तुम्हें, क्योंकि नेक आदमी थे, तो अर्ज की कि या बारी ताला मुझे खुद तक पहुंचने के लिए कोई आसान रास्ता शॉर्टकट रास्ता बता दें कि मैं तुझ तक पहुंचूं। तो रब ताला ने जवाब दिया कि फिर कुरान पाक कसरत से पढ़ा करो। तो रब तक पहुंचने का ये शॉर्टकट है, आसान रास्ता है। उस वक्त बहुत दुख होता है जब हम किसी से कहें कि भाई तुम कुरान पाक पढ़ के दुआ किया करो, रब ताला तुम्हारी मदद कर देगा और इंशाल्लाह ताला तुम्हारे मसाइल हल हो जाएंगे। तो जवाब सामने से इनवेरिएबली ईच टाइम एक ही जवाब आता है कि वो तो ठीक है जी, लेकिन आप ये बताइए तस्बीह क्या पढ़ूं। तो वो बेसाख्ता मुझको एक वो जोक याद आता है जो एक लाहौरिया उमरे के लिए गया था, तो खाना काबा के दरवाजे मुल्तजम के सामने खड़े होकर मोबाइल पर अपने दोस्त से उसने कहा कि मैं इस वक्त मुल्तजम पकड़े खड़ा हूं, तो यार जरा मेरी तबीयत खराब हो रही है, दादा साहब जाके दुआ तो करना कि मेरी तबीयत ठीक हो जाए। तो ये खाना काबा का मुल्तजम पकड़े हुए ये कहना कि जाके दादा साहब दुआ कर लो, बिल्कुल वही बात है कि कुरान पाक के होते हुए हम ये कहते हैं कि नहीं वो तो ठीक है लेकिन आप वजीफा बताइए। भाई कुरान पाक की फजीलत बहुत है और आप किसी पहुंचे हुए पीर की तलाश में न जाइए, कुरान पाक सबसे बड़ा और सबसे ज्यादा पहुंचा हुआ पीर है, यह आपको सीधी राह पे ले जाएगा, रब से मिला देगा, अल्लाह ताला अपने कलाम के सदके आपके मसाइल भी हल कर देगा, आप पे अपनी रहमतें भी नाजिल फरमा देगा और आपकी बॉडी लैंग्वेज, आपका फेस, आपकी आदत, आपके अमाल, वो सब के सब मुंह बोलता सबूत होंगे कि कुरान पाक ने आप पे असरात डालने शुरू कर दिए।
अगर अगर मैं वो छोड़ता हूं तो मे भी मेरे डायरा पकड़ हो जाए, मे भी ससुराल नाराज हो जाए, तो मैं वजायफ को कंटिन्यू रखूं या मुझे क्या करना चाहिए? मैं दरबार भी गया था जी परसों, तो मैं उनके पांव में भी फातिहा पढ़ी, मैं जहां वो तकिया आबाद किया करते थे मैंने वहां भी फातिहा पढ़ी, मैंने वो नफल भी पढ़े, फिर उनके सराहने जाके सूरह यासिन भी पढ़ी, मैंने दुआ भी की। तो शाह साहब मैं बड़ा कंफ्यूज था और बड़ा टर्बुलेंस में है माइंड, काइंडली प्लीज गाइड मी, अल्लाह।
एक चीज की तो जमानत मैं दे दूं, बल्कि मुझे एक आप ही का पुराना किस्सा याद आ गया। आपने मुझे एक बार लंदन में कहा था और आप इंतहाई परेशानी के आलम में थे कि मेरी बेगम ने कहा है कि मैं अपने पीर से तुम्हारी टांगें तोड़वा दूंगी। तो मैंने उस वक्त भी आपसे अर्ज किया था कि कुछ नहीं होगा, मैं गारंटी करता हूं कि वो पीर आपकी टांगे नहीं तोड़ पाएंगे। अल्हम्दुलिल्लाह आज भी आप 15 साल के बाद अपनी दोनों टांगों पर चल रहे हैं। आप उन पीर साहब के बताए हुए वजाइफ फौरी तौर पे छोड़ दीजिए और जमानत मैं देता हूं कि आपको सुई बराबर नुकसान नहीं होगा इंशाल्लाह। आपके ससुराल अगर नाराज होते हैं तो उनको ये कह दीजिए कि साहब अपने पीर साहब से जाके कहिए कि मैंने आपसे बड़ा पीर कुरान पाक पीर पकड़ लिया है और अगर आप में हिम्मत है तो इस कुरान का तोड़ कर लीजिए, वो नहीं कर पाएंगे। कुरान पाक सबसे बड़ा पीर है, इससे बढ़कर सवाय रब और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की और कोई नहीं।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
मोहतरम शाह साहब, बाज़ उलमा इकराम ये फरमाते हैं कि कुरान पाक में अलिफ लाम मीम से लेकर वन्नास तक ये चीज कहीं दर्ज नहीं है कि इसको पढ़ने का सवाब होता है। हम अगर ये बात बारहा है कि इसमें हिदायत है उन लोगों के लिए, तो वो ये फरमाते हैं कि हिदायत तभी मिल सकती है जब हम इसको समझेंगे, और इसको सही समझने की रूह है कि अरबी को समझा जाए, तो इस पर जरा रोशनी डाल दीजिएगा, शुक्रिया।
یہ ثواب اور گناہ کا کنسیپٹ ایک عجیب ہے. یہ صرف قرآن پاک ہی نہیں کہ جس کے لیے پورے قرآن میں کہیں لکھا ہو کہ اس کو پڑھنے کا ثواب ہے، بلکہ روزے کے بارے میں بھی کہیں درج نہیں کہ اس کا ثواب ہے، نماز کے بارے میں کہیں درج نہیں کہ اس کا ثواب ہے. ہمارا پرابلم اس وقت پیدا ہوتا ہے جب ہم الفاظ کے چکر میں پھنس جاتے ہیں. اب یہ بات تو ہر کوئی مانتا ہے کہ تلاوت کلام پاک در حقیقت رب سے ہم کلام ہونا ہے، آپ رب سے ہم کلام ہو رہے ہیں، یہ بھی تمثیلن کہا جاتا ہے، مثالن، یہ بھی کہیں نہیں لکھا کہ قرآن پاک پڑھنے سے آپ رب سے ہم کلام ہوتے ہیں، لیکن مانتے ہیں سبھی لوگ. سوال یہ ہے کہ ہدایت ہم کیسے پائیں گے جب ہم ایک چیز کو پڑھیں گے ہی نہیں، تو ہدایت کہاں سے آئے گی؟ اللہ تعالی کا اگر کلام پڑھا جائے تو رب متوجہ ہوتا ہے ہماری طرف. ہم کلام ہونے سے مراد یہ ہے کہ رب ہماری طرف متوجہ ہوتا ہے. جب رب متوجہ ہوتا ہے تو وہ اپنی رحمتیں ہم پر نازل فرماتا ہے. ثواب کس کو کہتے ہیں؟ اللہ کی رحمت ہی کا نام ثواب ہے، تو رحمت نازل ہوتی ہے. میں نے یہاں دو تین مرتبہ مختلف نشستوں میں ایک عرض کی تھی کہ قرآن پاک کے کئی معجزے ہیں، ان میں ایک معجزہ یہ بھی ہے کہ اگر کوئی اجمی قرآن پاک کو پڑھتا ہے بغیر ترجمے کے اور مسلسل بار بار پڑھتا ہے اسے، تو اس کے معنی خود بخود سمجھ میں آنے لگتے ہیں. تو آپ پڑھتے رہیے، ترجمہ اگر ساتھ پڑھا جائے تو اس میں تسلسل نہیں رہتا. تو اس کا حل میں ایک یہ نکالا کرتا ہوں کہ میں ایک بار کلام پاک کی تلاوت کر لوں اور پھر وہی صورتیں جن کی تلاوت کی ہے ایک بار پھر انہی صورتوں کی تلاوت کروں گا اور ساتھ ترجمہ پڑھتا چلا جاؤں گا. تو وہ جو رب سے ہم کلام ہونے کا ایک اس کی جو فیلنگ ہے رب سے ہم کلام ہونے کی، وہ اس وقت پیدا ہوتی ہے جب ہم تسلسل سے تلاوت کر رہے ہوتے ہیں، تو آدمی اس کے سحر میں ڈوبتا چلا جاتا ہے. ہو سکتا ہے یہ صرف مجھے ہی ایسا محسوس ہوتا ہو، لیکن جب میں روانی کے ساتھ تلاوت کر رہا ہوتا ہوں تو اس وقت جو کیفیت انسان میں پیدا ہوتی ہے وہ رک رک کے پڑھنے میں نہیں ہوتی کہ ایک آیت پڑھی اس کے ساتھ ترجمہ پڑھا، تو وہ جو درمیان میں بریک آتی ہے وہ کیفیت طاری نہیں ہوتی بندے پہ جو کہ اس کو پڑھنے سے طاری ہوتی، وہ وجد ہے ایک جو انسان پہ طاری ہونے لگتا ہے. میرا مشورہ تو یہ ہوگا کہ قرآن پاک کی تلاوت روانی سے ایک بار کر لیجئے، پھر دوبارہ انہی صورتوں کی جس تلاوت کی ہے اس کا ترجمہ پڑھ لیجئے، حاشیے پر دی گئی تفسیر پڑھ لیجئے، تو دونوں مقاصد حل ہو جائیں گے. قرآن سمجھ بھی آ جائے گا، ہدایت پا جائیں گے، اور وہ وجد اس سے بھی شناسائی ہو جائے گی کہ وہ وجد ہے کیا جو اس کو پڑھنے سے طاری ہوتا ہے بندے پر.
بسم اللہ الرحمن الرحیم. سر یہ آپ نے وجد کی بات کی ہے، یہ وجد سے مراد لذت ہے یا کیا ہے؟ کیونکہ کہا جاتا ہے کہ عبادت میں لذت مقصود نہیں ہے، بندگی مقصود ہے، تو یہ وجد جو سا ہے یہ لذت کے زمرے میں آئے گا کہ نہیں؟ یہاں پہ
وجد اس کیفیت کا نام ہے جہاں انسان رب کے حضور تنہا ہو جاتا ہے، اس کا رابطہ، اس کا احساس ارد گرد کی دنیا سے کٹتا ہے اور ذہنی طور پر کلیتاً رب کی طرف متوجہ ہوتا ہے بندہ. اس وقت جو وہ نشے کی سی کیفیت ہوتی ہے اس کیفیت کا نام وجد ہے. جب ہم کلام پاک پڑھتے ہیں تو وہ جو ہم کلامی کی بات میں نے کی یہ وجد انہی معنوں میں ہے کہ انسان یہ فیل کرتا ہے کہ اس وقت میرے اور رب کے درمیان کوئی نہیں ہے، میں اپنے رب سے بات کر رہا ہوں. تو وہ کیفیت تو بڑی مبارک ہے، وہ لذت حاصل کرنے کے لیے نہیں ہے.
السلام علیکم.
وعلیکم السلام.
میں قرآن جید پڑھتا ہوں صبح روزانہ، ٹھیک ہے، اس کا مجھے اتنا سرور نہیں ملتا جتنا میں سننے میں بہت زیادہ مجھے اس میں سرور ملتا ہے، اس پہ تھوڑی سی آپ روشنی ڈالو.
ضرور سنیے، لیکن قرآن پاک کو پڑھنا زیادہ افضل ہے، سنیے ضرور اسے. اس کا ہم یہ کر سکتے ہیں، اور ایک چیز میں یہ عرض کر دوں کہ کوشش کیجئے قرآن پاک کو کم سے کم 3 بار دن میں پڑھ لیں، صبح، عصر اور عشاء کے بعد. یہ کم سے کم ہے، اس کو پڑھنے سے آپ کو اس کے معنی بڑی جلدی سمجھ آنے لگیں گے. اللہ کی رحمتیں بے تحاشا نازل ہوتی ہیں، اور عصر کی نماز کے بعد قرآن پاک اگر پڑھا گیا تو اس کے فضائل بہت ہیں، اللہ کی خاص رحمتیں نازل ہوتی ہیں انسان پر. تو کوشش کیجئے کہ 3 بار قرآن پاک پڑھ لیں، وہ جو سننے کا سرور ہے اس کو ہم بڑی آسانی سے اس طرح کر سکتے ہیں کہ اپنی گاڑی میں کوئی کیسٹ پلے کر لیں، سی ڈی پلے کر لیں، کہیں تنہا ہم بیٹھے ہیں تو اسے سننا شروع کر دیں. لیکن اس میں صرف ایک احتیاط کر لیجئے کہ جب قرآن پاک آپ سن رہے ہوں تو کسی اور چیز میں مشغول نہ ہوں، آپ باتوں میں مشغول نہ ہوئیے، ٹی وی مت دیکھیے، کوئی اور کام نہ کیجیے، پوری توجہ سے قرآن پاک کو سنیے. جناب،
کوئی کچھ پڑھنے کے لیے کہتے ہیں اس بارے میں روشنی ڈالیے کہ اس کا ورد کرنا چاہیے.
حضور وہ پڑھ لیجئے، اگر خواب میں آپ کو کہا گیا ہے تو اسی سے تو میں یہی تو عرض کر رہا ہوں کہ ان وظائف سے اور تسبیحات سے جان چھڑائیے، قرآن پاک پڑھیے. چلیے.
السلام علیکم.
وعلیکم السلام.
شاہ صاحب، میرا سوال یہ ہے کہ آج کل مسلمانوں کی جو اس دنیا میں حالت ہے، قرآن پاک بھی پڑھتے نظر آتے ہیں، نمازوں میں مسجدیں بھی بھری ہیں، حج، روزہ، نماز، زکات کی طرف کوششیں بھی جاری ہیں، لیکن ایز اے امت، ایز اے قوم، ایز اے مسلم، ہم کہیں ایمرجنگ نیشن نہیں بن رہے. ہم کیا ہماری کوششیں رائے گا جا رہی ہیں؟ شکریہ.
کوششیں کبھی رائے گا نہیں جاتی، اللہ تعالیٰ کسی کی کوشش اپنے ذمے نہیں رکھتا، اس کا انعام اور اس کا اجر صلہ فوراً عطا کرتا ہے. مسئلہ وہی ہے جو شروع میں عرض کر رہا تھا کہ جب ہم عبادت کے اندر غرض لے آتے ہیں، چاہے وہ ثواب ہی کی غرض کیوں نہ ہو، تو اس کے اثرات پھر وہ نہیں ملتے جو ملنے چاہیے. جب ہماری عبادات بے غرض اور بے لوس ہو جاتی ہیں، صرف ایک مقصد کے لیے ہوتی ہیں کہ ہمارا رب اتنا بڑا ہے، اتنا عظیم ہے کہ وہ لائق عبادت ہے، اس کی عبادت کی جانی چاہیے، میں یہ عبادت اس لیے کر رہا ہوں، تو پھر اس کے انعامات بے پناہ ملتے ہیں. وہ ہمارے رویوں پر، یہ ابھی تھوڑی دیر پہلے میں نے عرض کیا تھا کہ ہمارے رویے ٹورڈز لائف وہ بھی چینج ہو جاتے ہیں. لیکن جب عبادت ہماری کسی غرض سے ہو تو پھر وہ کیفیت پیدا نہیں ہوتی. آپ سے اجازت چاہوں گا انشاءاللہ اگلے اتوار بشرط زندگی ملاقات آپ سے ہوتی ہے. السلام علیکم.